अतिथि देवो भव।
नमस्कार, कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई हार्दिक स्वागत छ। म लक्ष्मी पौडेल। कार्यक्रम अतिथि देवो भवमा हामी कुनै एकजना अतिथिसँग उहाँको जीवनको अन्तरङ्ग कुराकानी गर्ने गर्दछौँ। आजको श्रृङ्खलामा हामीसँग हुनुहुन्छ सानै उमेरदेखि नै मानवीय सेवामा लगनशील भएर लाग्नुभएकी रूपा केसी। स्थायी ठेगाना हेटौँडा हुनुभएकी रूपा केसी मानसिक सन्तुलन गुमाई सडकमा बेबारिसे भएका जो कोहीको उद्धारमा लाग्नु भएको 8 वर्ष भइसक्यो। चितवनको मानव सेवा आश्रमकी प्रमुख रूपा केसीसँग गरिएको अन्तरङ्ग कुराकानी आजको अतिथि देवो भवमा। मैले उहाँलाई सुरुवातमा के कस्ता काममा व्यस्त हुनुहुन्छ भनेर सोधेकी छु।
विशेष अहिले मानव सेवा आश्रम जुन अहिले हामीले सेवाहरू अगाडि बढाइराखेका छौँ, त्यही उद्धार भन्यो, पुनर्स्थापित भन्यो, अब आश्रमको सेवा भन्यो, यस्तैमा व्यस्त छु।
कति वर्ष के हुनुभयो?
26 वर्ष पुगे।
यतिखेरका आफ्ना साथीभाइहरू कहाँ छन्? तपाईँ सडकबाट उठाएर ल्याएका व्यक्तिहरूको सेवामा
सानैदेखिबाट एकदमै यो मानवीय सेवामा एकदमै सचेत थिएँ म। अब घरमा पनि कसैलाई, गाउँतिर पनि कसैलाई सेवाको आवश्यकता पर्ने बित्तिकै बोलाउनु हुन्थ्यो, जान्थे। सानैदेखिबाट एउटा चाहना पनि र पछि एउटा आफै सोचेको जस्तो एउटा प्लेटफर्म पनि पाएँ।
कति समय भयो?
19 वर्षको थिएँ यो सेवामा अगाडि बढ्दा।
मानव सेवा आश्रमसँग कसरी जोडिनु भयो?
सुरुवातमा त मानव सेवा आश्रम खुलेकै थिएन र विशेष गरी चाहिँ म एउटा कार्यक्रममा बस्ने मैले अवसर पाएँ, एउटा आत्मबोध प्रबोधन भन्ने कार्यक्रम। त्यो कार्यक्रम भनेको चाहिँ हाम्रो मानव सेवा आश्रमको केन्द्रीय अध्यक्ष रामजी अधिकारी सरले नै सञ्चालन गरिराख्नु भएको थियो। त्यहाँ यस्तै सामाजिक भावनाका कुराहरू, एउटा मानवीयताका कुराहरू त्यहाँ भइराखेको थियो। त्यो कार्यक्रममा बस्दै गर्दाखेरि चाहिँ म चाहिँ एउटा सुतिराखेको मानिस हुँ र मलाई चाहिँ कसैले बिउजनै काम गरिराखेको छ, तिमी उठ भनेर झकझकाइराखेको जस्तो मलाई फिल भएको थियो कार्यक्रममा बसिसकेपछि। कार्यक्रममा प्रस्तुत भएका कुराहरूले चाहिँ मलाई अझै घोत्तिनलाई एउटा प्रेरणा मिल्यो भनौँ न। ओहो, साँच्चै नै म त जन्मिएँ, तर मैले जुन एउटा समाजको लागि गर्नुपर्ने कुराहरू त धेरै छ नि त। वासनजीलाई आफ्नो लागि त सबैले गर्छन्, तर अरूको लागि पनि केही गर्न सक्यो भने चाहिँ वास्तवमा मानिसको एउटा जीवन पाएको सार हुँदो रहेछ है भन्ने चाहिँ मलाई त्यहाँबाट फिल भयो। आश्रम त सुरुवात भएको थिएन, साँचो जीवन निर्माण अभियानले चाहिँ विभिन्न स्कुल, कलेज, सङ्घ संस्थाहरूमा गएर कार्यक्रमहरू दिने गर्थे कि, यो सकारात्मक सोचसँग सम्बन्धित, नैतिक शिक्षासँग सम्बन्धित। त्यो कार्यक्रममा आफै सहभागी हुन थाले, मेरो सहभागितालाई पनि त्यो देखिसकेपछि चाहिँ सरहरूले पनि मलाई एउटा प्रस्ताव राख्नुभयो, तपाईँको यति राम्रो चाहना छ एउटा मानवीय क्षेत्रमा, आउनुहोस् न सँगै मिलेर सहकार्य गरौँ भनेर उहाँले पनि एउटा प्रस्ताव राख्नुभयो र मलाई अझै खुला भयो।
सँगै बसेर चाहिँ काम गर्न थाल्नुभयो?
हजुर।
के गर्नु पर्थ्यो, कसरी गर्नुहुन्थ्यो?
स्कुल कलेजहरूमा कार्यक्रमहरूको लागि जान्थ्यौँ, पहिला त्यो त घरमा कन्भिन्स गराउनु पर्यो। घरमा कन्भिन्स गराउन सुरुवातमा चाहिँ एकदमै गाह्रो,
आफ्नो घरमा
एकदमै
के भयो,
ठुलो फ्यामिली छ भनौँ न, अब हजुर मुवा बुवा 25-30 जनाकै परिवार छौँ। मेरो फ्यामिली कस्तो हुन्थ्यो, अलिकति पुरातन संस्कृतिहरूलाई अलिक बढी विश्वास गर्ने, छोरी मान्छेहरू धेरै बेर बाहिर बस्नु हुँदैन भन्ने, छोरी मान्छेहरूले प्यान्टहरू लाउनु हुँदैन, कपाल काट्नु हुँदैन भन्ने, त्यस्तो खालको एउटा सोच के। म जब यो अभियानमा म लाग्छु भनेर मैले निर्णय गरेँ, त्यसपछि मैले बुवा मम्मलाई त भने मेरो चाहना यो हो भनेपछि उहाँले चाहिँ सहर्ष रूपमा स्वीकार्नु भयो, तर फ्यामिलीमा हजुरबुवा मुवाहरू अनि अङ्कल आन्टीहरूले चाहिँ स्वीकार्न गाह्रो भयो कि। सुरु सुरुमा गाली पनि खाइयो, मम्मी बुवाकै मुखबाट गाली पनि खाइयो, अब राति हुँदोसम्म नआउँदाखेरि त गाली गर्नु स्वाभाविक पनि भयो, तर पछि राम्रो काम गरिरहेको देखिसकेपछि हरेक आमा बुवाको चाहना हुन्छ छोराछोरी राम्रै बाटोमा लाग्दिउन्, पछि उहाँले पनि महसुस गर्नुभयो र सपोर्ट गर्दै।
19 वर्षको केटीले चाहिँ कसरी गर्यो कि त्यो काम चाहिँ?
यसमा चाहिँ रमाइलो छ, सुरुमा चाहिँ हामीले उद्धार गर्दैनथ्यौँ, सडक पेटीमा जान्थ्यौँ, गइसकेपछि देख्थ्यौँ, देखिसकेपछि उहाँहरूलाई खानेकुराहरू केही लगेर दिने, अनि अब बिरामी हुनुहुन्छ भने हस्पिटल लिएर जाने, अब आश्रम त थिएन त्यतिखेर। अहिले बाल बालिकाहरूलाई राख्नलाई बालगृहहरू त धेरै छन्, वृद्धा वृद्धाहरूलाई राख्नलाई वृद्ध आश्रम धेरै छन्, तर चाहिँ एउटा मानसिक रूपमा नै विक्षिप्त भएर सडक पेटीमा छन्, के खाना हुन्छ के खाना हुँदा पनि थाहा छैन उनीहरूलाई, अनि उनको नजिक न त राज्य जान चाहन्छ न स्वयं व्यक्ति नै जान चाहन्छ, अनि त्यसपछि हामीलाई महसुस भयो कि त्यो कुराले चाहिँ हामीलाई अलिक बढी टच गर्यो। त्यसपछि चाहिँ यो सेवा अगाडि बढेको सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन भन्ने संस्था छ, त्यो संस्थाले चाहिँ एउटा अभियान सुरुवात गरेको थियो, साँचो जीवन निर्माण अभियान, र यो संस्थाले चाहिँ विशेष गरी कार्यक्रमहरू, सकारात्मक सोचसँग सम्बन्धित कार्यक्रमहरू विभिन्न जिल्लाहरूमा विभिन्न ठाउँहरूमा गएर कार्यक्रम गर्दै गर्दा चाहिँ संस्थामा धेरै व्यक्तिहरू जोडिसक्नु भएको थियो, अनि मानवीय सेवा कार्यहरूमा आश्रम जब हामीले खोल्ने भन्ने त्यो कुरा आइसकेपछि पछि उद्धार गरेर आश्रमै ल्याएर आउन थालेको। संस्थामा जति पनि जोडिनु भएको सहयोगी दाताहरू हुनुहुन्छ, अब सहयोगी शुभेच्छुकहरू हुनुहुन्छ, उहाँहरूले पनि केही सहयोग गर्नुहुन्थ्यो, अनि हामी चाहिँ ट्रेनिङहरू दिन्थ्यौँ आए होइन, ट्रेनिङबाट आएको अब केही सहयोगहरू आउँछ नि त, अब ट्रेनिङ भनेर गइसकेपछि अब कसैले आफ्नो क्षमताले जति भ्याइन्छ त्यति सहयोग गर्नुहुन्थ्यो आर्थिक रूपमा।
घरमा चाहिँ अब जागिर गर्छ कि छोरीले भन्ने जस्तो पनि हुन्थ्यो होला,
मम्मी बुवा अब आफ्नो ठाउँमा सक्षम हुनुहुन्छ होइन, र कहिले पनि छोरीले पैसा कमाइदिएला हामी सुखसँग बसौँला भनेर चाहिँ त्यो एउटा चाहिँ त्यो चाहिँ सोच भएको मैले कहिले पनि पाइनँ। उहाँ आफ्नो लागि पनि बरु यसो सेवा पऱ्यो भने लाउन भनेर अब बुवासँग त माग्नु पर्यो नै हाले, कहिले काहीँ होइन दिनु पनि हुन्थ्यो। भगवान्ले पनि त आठमा पुऱ्याउँछु भने आएको थियो, कता कताबाट पुग्थ्यो कि।
पछि आश्रममै बस्नु थाल्नुभयो, आश्रममै बसेर सेवा गर्न थाल्नुभयो।
19 वर्षमा मैले यो संस्थामा प्रवेश गरेँ, ट्याक्कै कार्तिकदेखिबाट 2068 साल कार्तिकदेखिबाट चाहिँ म संस्थामा नै बसेर सेवा अगाडि बढाएँ। उहाँले छोरीले जे गर्छ राम्रै गर्छ भन्ने चाहिँ त्यो एउटा सोच चाहिँ थियो उहाँहरूमा। मम्मी बाबालाई कन्भिन्स गराउन मलाई त्यति गाह्रो भएन, तर घरको अन्य सदस्यहरूलाई चाहिँ कन्भिन्स गराउन गाह्रो भयो, तर अहिले चाहिँ सबैजना खुसी हुनुहुन्छ।
स्कुल जानुहुन्थ्यो होला, कलेज जानुहुन्थ्यो होला ती दिन, अनि त्यसपछि यता आश्रममा आएपछि दिनहरू फेरि
एकदमै। पहिला कलेज पढ्दाखेरि म भर्खर फर्स्ट इयर जोइन गरेको थिएँ, त्यतिखेर अब रमाइलो खालि रमाइलो गर्ने हुन्छ नि, एउटा कलेज लाइफ भने त छुट्टै हुन्छ नि, कहिले काहीँ नपढ्ने कहिले काहीँ क्लास बङ्क गरौँ भन्ने त्यस्तो हुन्थ्यो होइन, त्यसरी चाहिँ कहिले पनि हिँड्दैन, त्यही पनि साथीहरू कहिले जम्मा जम्मा भन्थे। त्यो अवस्थामा जब म संस्थासँग जब म जोडिसकेपछि मलाई त्यो हरेक क्रियाकलापहरू चाहिँ मेरो लागि चाहिँ त्यो यस्तो गर्नु हुँदैन भन्ने चाहिँ त्यो मलाई त्यो भइरहेको थियो कि। अनि कलेज गइसकेपछि त्यो होला, अनि त्यसपछि मलाई चाहिँ कता कता अनि फेरि संस्थामा पनि जोडिएको कारणले गर्दाखेरि अनि धेरै सरहरूले चिन्ने, ओहो रूपा मिस भनेर बोलाउँदाखेरि आफूलाई लाज हुने कि, मतलब हुन्छ नि अब कलेज पढ्दैछु आफूलाई पढाउने टिचरहरू त्यसरी बोलाउनुहुन्छ, अब के छ हाल खबर भन्ने गर्ने, साथीको सर्कलमा बस्न पनि मलाई एक किसिमले आफूलाई अप्ठ्यारो लाग्न थालेँ कि। त्यसपछि चाहिँ म बिस्तारै बिस्तारै मैले कलेज जान छोड्दिएँ। मैले फर्स्ट इयर भनेको जम्मा 2 महिना मात्रै पढेँ, त्यसपछि मैले टोटली सेल्फ स्टडी नै गरेर मैले गरेको
ब्याचलर। जीवनमा कहिले पीडा परेर रुनु भएको छ कि छैन?
त्यस्तो त रोइहाल्छ घरमा त कहिले पनि त्यस्तो त्यो यस्तो धेरै सङ्घर्ष भन्ने नै थाहा थिएन होइन। संस्थामा आइसकेपछि चाहिँ अब त्यही त हो नि, समाज यही हो, कति राम्रो काम गर्छन् त्यो मान्छेले हेर्दैन रहेछन् होइन, बिना स्थितिमा त्यो हुन्छ नि कहिले काहीँ कसैको टर्चर, अब त्यो भनाइहरू त्यो सुन्दाखेरि चाहिँ कुनै बेलामा संस्थामै अभावको कारणले गर्दा मान्छेको बोली व्यवहारले गर्दाखेरि पनि कहिले काहीँ चाहिँ ढोका थुनेर रोको अवस्था पनि छ। हेटौँडाको कुरा हो यो चाहिँ, आश्रममा भनेपछि धेरैजनाले अब चामलहरू ल्याइदिने स्वाभाविक भयो होइन, अनि हामी चाहिँ बेलुका बेलुका जहिले पनि सडक सेवामा जान्थ्यौँ कि, एकचोटि चाहिँ हामीलाई गाह्रै भयो कि के होला फैलियो भने, के अरे आश्रममा चाहिँ आएको चामल चाहिँ यिनीहरूले दिउँसो देख्यो भने बेचेको थाहा पाउँछ भनेर बेलुका बेलुका लगेर चामल बेच्न जान्छन् भन्थे कि, नाम चाहिँ नखुलौँ होइन। एउटा समय यस्तो पनि आयो कि जब संस्थामा अगाडि बढ्दै जाने क्रममा उच्च ओदामै बसेका भन्ने मान्छेहरू छोरी मान्छेलाई चाहिँ मान्छेलाई चरित्रमाथि दाग लगाउन धेरै सहज रहेछ, हरेक साम दाम दण्डवेद के भन्छ त्यो सबै प्रयोग गर्दाखेरि पनि नभएपछि चाहिँ मान्छेले सजिलो भनेको चाहिँ चरित्रमा औला उठाउन सजिलो रहेछ मान्छेलाई, त्यो कारणले गर्दाखेरि त्यस्ता आरोपहरू पनि भोग्नु पर्यो जीवनमा होइन। एक ठाउँमा म एकदमै नराम्रोसँग रुनु पर्ने अवस्था पनि आएको थियो, पछि बिस्तारै गई समयले नै सबै गाउँहरू मेटिँदै जान्छ भन्छन् होइन,
घर फर्क घरमै बस्नु भन्ने लाग्दैन।
मलाई चाहिँ कहिले पनि हुन त एउटा सोच पनि भएर होला होइन, तर मलाई कहिले पनि पैसा कमाऊ विदेश जाउँ आफ्नै व्यक्तिगत जीवन चाहिँ यस्तोसँग जिउँ त्यो भन्ने नै कुनै समयमा आए पनि होला, तर अहिलेको समयमा चाहिँ मलाई त्यो कहिले पनि त्यो कुराहरूको मलाई कहिले पनि अभाव हुँदैन। व्यक्तिगत जीवन कम सामाजिक जीवन अलिक बढी भयो जस्तो फिल हुन्छ, अलिक जिम्मेवारी थपिएको फिल हुन्छ। साथीहरू त सँगै पढेका साथीहरू कोही विदेशमा गएर पैसा कमाइराखेका छन् होइन, कोही बिहेबारी गरिसके, अब कोही के जब गरिराख्नु भएको छ, कोही के हुनुहुन्छ। म जहाँ छु जे गरिराखेको छु म त्यसमा एकदमै सन्तुष्ट छु।
बिहे गर्न मन लागेको छ कि छैन?
बिहे गर्ने सोच अहिलेसम्म भन्नुपर्दा होइन, अब यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्ने चाहिँ अहिलेसम्म त्यो सोच आएको छैन। विवाह नै गर्दिनँ भनेर घमण्ड पनि गर्नु भएन।
प्रेममा पर्नु भएको छ कि छैन व्यक्तिसँग त्यस्तै खालको?
त्यस्तो चाहिँ सानैदेखिबाट चाहिँ एउटा कस्तो भनेदेखि अलिकति तेस्रो पुस्तामा हामी छोरीहरू जन्मेको हाम्रो घरमा, जहिले पनि मम्मीले चाहिँ ल है यसरी राम्रो बाटोमा हिँड्नुपर्छ है यस्तो गर्नुपर्छ भनेर त्यो भन्नुहुन्थ्यो कि, जहिले पनि त्यो कुराले मलाई क्लिक गरेर हुन्थ्यो कि, चाहे स्कुल पढ्दा होस् चाहे कलेज पढ्दा होस्, अब स्कुल पढ्दाखेरि पनि त्यो मम्मीले भनेको कुराहरू याद आउँथ्यो कि, अब आफूलाई पनि मन पराउने मान्छे त हुन्थे कलेजमा पनि हुन्थे, तर कहिले पनि मेरो चाहिँ त्यतातिर भावना गएन कि, फेरि त्यो कसैलाई मन पराउनु भनेको त्यो गलत पनि होइन, तर त्यो कहिले पनि ममा चाहिँ त्यो जाँदै गएन त्यतातिर चाहिँ। कोही राम्रो लाग्नु त्यो केही समयको लागि केही राम्रो लाग्नु त्यो आफ्नो पाठमा हुन्छ होइन, यो मान्छे चाहिँ राम्रो छ है भने, तर म यस्ता यही मान्छेलाई मन पराउँछु यही मान्छेसँग बिहे गर्छु भन्ने किसिमले चाहिँ त्यस्तो चाहिँ भएन।
कस्ता कस्ता बेलामा चाहिँ अलिकति अप्ठ्यारो महसुस हुन्छ अनि पीडा बोध हुन्छ?
अहिले हामी यति धेरै युथहरू लागिराखेका छौँ यो सामाजिक सेवामा, अब पक्कै पनि विदेशी डलर आउला कि पैसा पचाइरहेका छन् यिनीहरूले यस्तो उस्तो हुन्छ नि, त्यो कति विभिन्न किसिमका लाञ्छनाहरू सुन्दाखेरि चाहिँ नरमाइलो लाग्छ। त्यतिखेर चाहिँ
सबैभन्दा खुसी लागेको पल
थुप्रै छन्। प्युठानको एकजना आमा हुनुहुन्थ्यो, उहाँलाई चाहिँ हामीले आश्रमको सुरुवातकालमै हामीले उहाँलाई हेटौँडामा उद्धार गऱ्यौँ। उहाँलाई भेट्दाखेरि चाहिँ उहाँ सामूहिक बलात्कारमा पर्नु भएको रहेछ आमा, एउटा पेटिकोट मात्रै लाउनु भएको थियो, अनि उहाँलाई हामीले उद्धार गरेर लिएर आयौँ। आमाको चाहिँ त्यो सामूहिक बलात्कारमा परेर दिसा गर्ने ठाउँ र पिसाब गर्ने ठाउँ च्यातेर एउटै भएको थियो। दिसा पिसाब कन्ट्रोल नहुने त्यस्तो अवस्थाबाट लिएर आएको आमा मानसिक सन्तुलन बिग्रिएको थियो अनि एकदम राम्रो हुनुभयो। राम्रो भइसकेपछि यति माया गर्नुहुन्थ्यो आमाले, फेरि मलाई चाहिँ एकदम माया गर्ने कि। एकचोटि आश्रमबाट हराउनु भयो, धेरै खोज्यौँ, पाटेकमा जानुभएको रहेछ, सालको पात काखीमा पात च्यापेर लिएर आउनुभयो। अनि त्यसपछि म कहाँ जानुभएको थियो तपाईँ भन्नु सोध्यौँ, छोरीको लागि पात टिप्न गएको नि त बिहे गर्नु परेन भन्ने कि
तपाईँको।
हजुर, यतिसम्म कि उहाँले चाहिँ एक किसिमले आफ्नो छोरीको रूपमा हेर्नुभएको, अनि बिहा गर्नु परेन अब कहाँ यसरी बसेर हुन्छ र नि, टटर ममा गएर बोल्नुहुन्थ्यो है। अनि एकदम खुसी के त्यतिखेर चाहिँ आमा बस्दै गइसकेपछि आमाको परिवार पत्ता लाग्यो। आमा 15 वर्ष भइसकेछ आमा परिवारदेखिबाट टाढिनु भएको, यति माया गर्ने आमा, यति माया गर्ने, मलाई आमाको एकदम माया लाग्छ। अनि पछि आमाको परिवार भेटियो भन्दाखेरि एक खुसी पनि लाग्यो, एकदम खुसी लाग्यो अब आमा आफ्नो आमा आमा चाहिँ परिवारबाट पुग्नुहुन्छ भन्ने। अर्को भनेको चाहिँ आमा हामीबाट टाढिनुहुन्छ भनेर म बेसरी रोएँ त्यतिखेर चाहिँ। त्यो चाहिँ मलाई इभन अहिले पनि मलाई याद आउँछ, अनि त्यो आमा के गराउनु भएको होला भन्ने लाग्छ कि अहिले पनि। त्यो क्षेत्र चाहिँ रमाइलो पनि, अनि साथमा चाहिँ अलिकति अहिले पनि म एकदम मिस गर्छु कि उहाँलाई,
अहिले पनि आँसु झारी सक्नुहुन्छ एकदमै।
अनि त्यो चाहिँ एउटा खुसीको क्षण पनि। अनि जब हामीले चाहिँ आमालाई घरमै लिएर गयौँ, घर लग्दाखेरि चाहिँ अनि ल अब आमा आउँदै हुनुहुन्छ भने थाहा पाएर छोराहरू पनि यति खुसी, 15 वर्षपछि 5 वर्षकी छोरी हुनुहुँदो रहेछ उहाँको, अनि अब 20 वर्ष भइसक्नु भएछ। आमालाई भेट्दाखेरि उनीहरू बोकेर घुमाए क्या आमालाई, त्यो खुसी देख्दाखेरि चाहिँ खुसीको सीमा नै रहेन हामीलाई। थियो अर्को भनेको चाहिँ अब आमा हामीबाट टाढिनुहुन्छ भन्ने पनि दुःख के, अनि त्यो चाहिँ अहिले पनि मलाई त्यो स्मरणमा आइराख्छ। अब
अहिलेसम्म चाहिँ तपाईँ आफै सामेल भएर चाहिँ कतिजनालाई उद्धार गरे भन्ने चाहिँ,
उद्धार मात्रै अब 1000 भन्दा बढीलाई भइसकेको छ 9 शाखाहरूमा गरेर। यस्तो धेरै चिता मिठा यता यस्ता रमाइला घटनाहरू चाहिँ जीवनको सबैभन्दा ठुलो उपलब्धि भनेको त्यही हो जस्तो लाग्छ कि।
अनि तपाईँसँग अहिले आश्रममै आफ्नो बहिनी पनि हुनुहुन्छ, बहिनीलाई पनि यही सेवामा चाहिँ ल्याउनु भयो कि वा आफै आउनुभयो?
आफै, म आफै चकित छु बहिनी यो सेवामा लागेको देख्दाखेरि होइन। कहिले पनि मैले बहिनीलाई ल बहिनी तिमी हिँड मसँगै सेवा गर मैले कहिले पनि भनिनँ। सुरु सुरुमा एकदम अब कान्छी छोरी भएर अब घरमा बसेको, अब सबैको माया प्रेम अलिक बढी पाएको, फोहोरहरू सरसफाइ गर्ने त उसलाई त्यो बारी नै थिएन। अब अहिले हरेक कुरा हरेक सेवाहरूमा चाहे त्यो बुवा आमाहरूलाई नुहाइदिने होस् चाहे फोहोर सफा गर्ने होस् कुनै पनि कुरा गर भन्नु पर्दैन, आफै गर्छिन्। त्यो चाहिँ एउटा रमाइलो पार्ट लाग्छ मलाई। धेरै कुरा मैले के होला सायद मैले जति कुराहरू दिनुपर्ने छ त्यो दिन सकिनँ होला, तर जुन एउटा छोराछोरीबाट जुन एउटा रियल ह्याप्पिनेस पाउनुपर्ने हो बाबा आमाले, त्यो चाहिँ मेरो बाबा मम्मीले पाउनु भएको छ भने मलाई फिल हुन्छ गर्वका साथ। फलानु मेरो छोरी भन्नुहुन्छ होइन,
चाहेको बेला घर जान नमिल्दा छोडौँ कि हिँडौँ कि भन्ने
नरमाइलो चाहिँ लाग्छ कहिले काहीँ चाहिँ। जस्तै एकचोटि घटना हो, मम्मी एकदमै बिरामी हुनुभएको रहेछ, मम्मीले मलाई भन्नु चाहिँ भयो तर म चाहिँ अलिकति सेवामा यता व्यस्त भएको कारणले गर्दाखेरि त्यो कुरा कम याद भएछ कि मलाई। अनि छोरी आउली भने चाहिँ मम्मीलाई त्यो एउटा अपेक्षा भएको, म चाहिँ जान पाइनँ। अनि त्यसपछि त्यतिखेर बहिनी पनि यहाँ मसँग सेवामा भइसक्नु भएको थिएन, पछि फोन गरेँ पछि बहिनी पनि रोइन कि मम्मी यस्तो बिरामी हुनुभएको छ, मम्मीले कति गर्नुभयो, मम्मी रुनु भएछ कि मेरो कारणले गर्दा, फर्स्ट टाइम मम्मी रुनु भयो कि। त्यो चाहिँ मेरो लागि एकदमै नरमाइलो, त्यतिखेर चाहिँ मलाई एकदम नरमाइलो फिल भएको कि। राम्रो त गरिरहेको छ तर साथमा त मम्मीलाई त दुःख त भयो नि त भन्ने, त्यतिखेर चाहिँ मलाई एकदम नरमाइलो फिल भएको हो। कहिलेकाहीँ चाडपर्वमा पनि भने बेलामा जान पाइँदैन, किनकि अब हामी नै चाडपर्व मान्ने भनेर घरतिर गयौँ भने बिचरा सबै आमा बुबाहरूलाई कसले रमाइलो गराउने। आश्रमै बसेर दसैँको टिका मनाउँछौँ, अब तिहारको बेलामा पनि अब सम्भव रहेसम्म भाइहरूलाई आफू बसेकै ठाउँमा आश्रमै बोलाउँछौँ होइन, कतिपय ठाउँमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ।
अझै पनि जिन्दगीलाई धेरै बुझ्नु त बाँकी छ, तर कस्तो लाग्यो अहिलेसम्म बुझ्दाखेरि के रहेछ भन्ने लाग्यो?
जीवन भनेको के हो भनेर सोध्यो भने म चाहिँ फुल हो भन्छु। किन भन्दाखेरि फुल सबैलाई मनपर्छ, किन भन्दाखेरि फुलले सबैलाई बास्ना छर्छ, र मलाई पनि के लाग्छ भने म बासुन्जेलभरि केही गर्न सके पनि सबैलाई एउटा मिठो मुस्कान दिन सकौँ, आफ्नो जीवन अवधिभरसम्म आफूले सकेको सेवा गर्न सकौँ। त्यो कारणले गर्दाखेरि पनि मलाई चाहिँ कसैले सोध्नुभयो भने चाहिँ जीवन भनेको फुल हो जस्तो लाग्छ।
वहाँ हुनुहुन्थ्यो मानव सेवा आश्रम चितवनकी प्रमुख रूपा केसी। वहाँको जीवनको अन्तरङ्ग कुराकानीसँगै कार्यक्रम अतिथि देवो भवको समय सकिएको छ। लक्ष्मी पौडेल बिदा हुन्छु, नमस्कार।